यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। शहीद दिवसका अवसरमा आज विभिन्न कार्यक्रमको आयोजना। राष्ट्रपति रामचन्द्र पौडेलले पर्सीदेखि गर्नुहुने जापानको औपचारिक भ्रमण कार्यक्रम परराष्ट्र मन्त्रालयद्वारा सार्वजनिक। गृह मन्त्रालयद्वारा निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने अवधारणा तयार। अवधारणा अनुसार कार्य गर्न सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार। म्यानमारको निर्वाचनलाई मान्यता नदिने आसियानको घोषणा। र टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनशीपमा डायमण्ड स्पोर्ट्स क्लब महिलातर्फको उपाधि हात पार्न सफल।
इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ 18 गतेदेखि 21 गतेसम्म जापानको औपचारिक भ्रमण गर्नुहुने भएको छ। नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापनाको 70 वार्षिक उत्सवका अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै यही माघ 18 गते नेपाल वायु सेवा निगमको उडानबाट राति जापान प्रस्थान गर्नुहुने परराष्ट्र सचिव अमृत बहादुर राईले जानकारी दिनुभयो। भ्रमण सम्पन्न गरी उहाँ यही माघ 21 गते स्वदेश फर्कनुहुनेछ। अवसरमा राष्ट्रपति पौडेलले माघ 20 गते टोकियो स्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सोही दिन राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएले भेटवार्ता गर्नुहुने परराष्ट्र सचिव राईले बताउनुभयो। राष्ट्रपति पौडेलले माघ 19 गते नेपाल जापान कूटनीतिक सम्बन्धको 70 वार्षिक उत्सव मनाउने सन्दर्भमा जापान सरकारको तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउनुहुनेछ। भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग बैठकमा सहभागिता जनाउनुका साथै जापान स्थित नेपाली राजदूतावासले उहाँको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। विभिन्न कार्यक्रमको आयोजना गरी आज शहीद दिवस मनाइएको छ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने शहीदको स्मरण गर्दै यो दिवस मनाउने गरिन्छ। नेपालमा प्रजातन्त्र स्थापनाको लागि आफ्नो जीवन त्याग गर्ने चार शहीद धर्मभक्त माथेमा दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य शहीदको सम्झनामा यो दिवस मनाउने गरिन्छ। राणा शासन विरूद्ध आवाज उठाएको भन्दै उहाँहरूलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै शहीदहरूको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानिया राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो। प्रत्येक वर्ष माघ 16 गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण राजनैतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि शहादत प्राप्त गरेका शहीदहरूको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन आग्रह गर्नुभएको छ। शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका लागि समर्पण गर्नु नै शहादत भएकाले यस दिवसले शहीदहरूको आकांक्षालाई साकार पार्न प्रेरणा र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभयो। नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा दशरथ चन्द, गंगालाल श्रेष्ठ लगायत सम्पूर्ण ज्ञात अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धांजली अर्पण गर्नुभयो। प्रधानमन्त्री सुशीला कार्कीले लयनचौर स्थित शहीद स्मारक पुगी ज्ञात अज्ञात शहीदहरूको सम्झनामा श्रद्धांजलि अर्पण गर्नुभएको छ। शहीद सप्ताहको अन्तिम दिन आज प्रधानमन्त्रीले इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रता सहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपूतको सम्मानमा श्रद्धांजलि अर्पण गर्नुभएको हो। हरेक वर्ष काठमाडौँ महानगरपालिकाले माघ 10 गतेदेखि सप्ताहव्यापी कार्यक्रम गर्दै आएको छ। सातव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैन चौरमा विशेष श्रद्धांजली सभा आयोजना गरिएको हो। सभामा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओम प्रकाश अर्याल, मन्त्रीहरू, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरूको सहभागिता रहेको थियो। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले नागरिक स्वतन्त्रता, मानवाधिकार, सुशासन तथा स्वाभिमानका लागि विगतमा गरिएका प्रयत्न र त्याग बिर्सन नहुने धारणा राख्नुभयो। गृहमन्त्री ओम प्रकाश अर्यालले शहीदहरू राष्ट्रका ऊर्जा, प्रेरणा र मार्गदर्शनका शाश्वत स्रोतका रूपमा रहेका बताउनु भएको छ। राष्ट्रिय शहीद दिवसका अवसरमा आज काठमाण्डुको गोकर्णेश्वर नगरपालिका स्थित शहीद पार्कमा आयोजित जेन्जी सुशासन योद्धा र अमर प्रहरीको विवरण समेटिएको शहीद स्मृति स्तम्भ उद्घाटन समारोहमा उहाँले शहीदहरूको बलिदानकै कारण आज मुलुक स्वतन्त्रता भएको धारणा राख्नुभयो। गृहमन्त्री अर्यालले मुलुकमा लोकतन्त्र, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव हुनुको कारण शहीदहरूको बलिदान रहेको स्पष्ट पार्नुभयो। गृह मन्त्रालयले वडा तहमा क्रियाशील रहेका राजनैतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागिता अभिवृद्धि गरी स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अवधारणा तयार गरेको छ। निर्वाचनका सबै प्रक्रियामा राजनैतिक दल, नागरिक समाज, संचार जगत, निजी क्षेत्र एवं प्रबुद्ध व्यक्तिको भूमिका महत्वपूर्ण रहने तथ्यलाई मध्यनजर गर्दै गृहले सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा 2082 तयार गरी सोही बमोजिम गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरेको हो। वडा तहमा रहेका राजनैतिक व्यक्ति, पदाधिकारी एवं प्रबुद्ध व्यक्तिलाई निर्वाचन व्यवस्थापन लगायतका कार्यमा समावेश गराई निर्वाचनमा निजको अपनत्व अभिवृद्धि गराई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अभिप्रायले अवधारणा सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले जानकारी दिनुभयो। अवधारणा कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका सबै पदाधिकारीको जिम्मेवारी बनाइएको छ भने यसको कार्यान्वयनको अनुगमन र निगरानी गर्ने जिम्मेवारी गृह मन्त्रालय र सुरक्षा निकायका केन्द्रीय कार्यालयको हुने व्यवस्था गरिएको छ। समन्वय एवं सहकार्यलाई अभिवृद्धि गर्ने सम्बन्धमा अवधारणा पत्रले वडा तहमा रहेका त्यस्ता व्यक्तिको पहिचान गरी सूची तयार गर्ने, मतदान स्थलको स्थलगत निरीक्षणको क्रममा निज सहितको बैठक आयोजना गर्ने, समय समयमा प्रमुख जिल्लाधिकारी एवं सुरक्षा समितिका पदाधिकारीबाट सहजता एवं प्रभावकारिता अनुसार टेलिफोनबाट सम्पर्क गर्ने, समूह एसएमएसबाट सूचना प्रवाह गर्ने, भर्चुअल माध्यमबाट सम्पर्क, संवाद, छलफल, अन्तर्क्रिया लगायतका गतिविधि गरिने व्यवस्था गरिएको छ। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन आउन 34 दिन मात्र बाँकी छँदा देशैभर दल र उम्मेद्वारहरू घर दैलोका साथै मतदाता शिक्षाका साथ चुनावी प्रचार प्रसारमा खटिएका छन्। दाङ निर्वाचन क्षेत्र नम्बर 1 पनि दल र उम्मेद्वारहरू चुनावी प्रचारका साथै मतदातालाई मतबदर नहुने गरी मतदान गर्ने प्रक्रिया सिकाइरहेका छन्। दाङबाट संवाददाता किरण शाह।
प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकैदै गर्दा दाङ क्षेत्र नम्बर 1 चुनावी माहौल तातिएको छ। विभिन्न राजनीतिक दलका उम्मेद्वारहरू घर दैलो प्रचारमा मतदाता सचेत बनाउने अभियानसँगै आफ्नो प्रचारमा जुटेका छन्। नेपाली कांग्रेसका उम्मेद्वार योगेन्द्र चौधरी,
हामी कस्तो व्यक्ति छान्छौ भन्ने कुरा मुलुक बन्ने प्रक्रियासँग जोडिएको हुनाले त्यो मत कहीँ कतै बदर त हुने होइन, खेर त जाने होइन भन्ने कुरा मतदान गर्दै गर्दा मतदान गरिदिनु हुन म हार्दिक अपील गर्दछु।
उम्मेद्वार तथा दलका कार्यकर्ताहरू घर दैलो अभियान भेटघाट तथा सार्वजनिक स्थलमा पुगेर मत बदर नहोस् भन्ने उद्देश्यका साथ मतदाता शिक्षा समेत दिइरहेका छन्। उनीहरूले मतपत्रमा कसरी सही तरिकाले मतदान गर्ने, कहाँ छाप लगाउने, मत बदर हुने अवस्था के हुन् भन्ने जस्ता विषयहरूमा सिकाइरहेका छन्। इमालेका उम्मेद्वार रेवती रमन शर्मा,
अघिल्लो पटकको जस्तो दुईटा चारवटा मतपत्र होइन, यहाँ प्रत्यक्ष र समानुपातिकको मात्रै उम्मेदवारी हुने भएको हुनाले दुईटा मतपत्र हुन्छन्, एउटा प्रत्यक्षको एउटा समानुपातिकको। त्यसमा आफूलाई मन परेको चिन्हमा सतर्क स्वस्थिक छाप लगाउनको निम्ति नेत्र घेरा बाहिर अथवा दुईतिर पर्ने गरी, छेउमा पर्ने गरी, बाहिर पर्ने गरी अथवा दुवैको बीचमा पर्ने गरी नहोस् भन्नको निम्ति सबै मतदाताजीहरूलाई होसियारी पूर्वक नाचेर सबैले मतदान गर्नको निम्ति म हार्दिक अनुरोध गर्छु।
स्थानीय मतदाताहरूले यसपटक मतदान प्रक्रिया स्पष्ट बुझ्न पाउँदा आत्मविश्वास बढेको प्रतिक्रिया दिएका छन्। अघिल्ला निर्वाचनमा जानकारीको अभावमा मतबदर भएको अनुभव दोहोरिन नदिन यस्ता कार्यक्रम उपयोगी भएको लमै निवासी सुजन शाह बताउनुहुन्छ।
दलहरूले आफ्नो प्रचार प्रसार सँगै मतदान कसरी गर्ने भन्ने कुरा सिकाइरहेका छन्, यसले अलि मतबदर कम हुन्छ।
निर्वाचन आयोग तथा सुरक्षा निकायले निष्पक्ष स्वतन्त्र र भयरहित वातावरण निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी पूरा गरेको जानकारी दिएको छ। दाङ क्षेत्र नम्बर एकमा फागुन 21 नजिकै गर्दा राजनीतिक चहलपहल बढ्दो छ भने मतदाता शिक्षाले सहभागिता बढाउने अपेक्षा समेत गरिएको छ। रेडियो नेपालका लागि किरण शाह दाङ।
निर्वाचन आयोगले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले 7 प्रदेश मातहतका जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको हो। त्यसमा एउटा निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एक भन्दा बढ़ी निर्वाचन क्षेत्र भएका जिल्लाको अर्को प्रकारको मतपत्रको नमूना समेत सार्वजनिक गरेको छ। त्यसै गरी उम्मेद्वारको संख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको आयोगले जनाएको छ। उम्मेद्वार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेद्वार भएका निर्वाचन क्षेत्रको हकमा पनि सानो मतपत्र रहने भएको छ। सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको काठमाण्डुमा उम्मेद्वार पनि बढ़ी भएकाले मतपत्रको आकार ठूलो हुनेछ। स्याङ्जामा चिस्यान केन्द्रमा भण्डारण गरी राखेको सुन्तलामा ढुसी लाग्ने र कुहिने समस्या समाधानका लागि गरिएको नयाँ प्रविधिको परीक्षण सफल देखिएको छ। जापानी सहयोग नियोग जाइका स्वयंसेवकको प्राविधिक सहयोगमा स्याङ्जाको त्रिपुत्र बागवानी फर्ममा रहेका चिस्यान कक्षमा गरिएको परीक्षण सफल देखिएको हो। संवाददाता केशव ढुंगानाको रिपोर्ट।
हिउँदको शीतका कारण सुन्तलामा सामान्यत बोटबाट टिप्नु अगाडि नै ढुसीको संक्रमण भइसकेको हुन्छ। ढुसीको फैलने क्रम रोक्न नसक्दा स्याङ्जामा चिस्यान केन्द्र भए पनि सुन्तला उत्पादक किसानले त्यसबाट फाइदा लिन सकिरहेका छैनन्। जापानी सहयोग नियोग जाइकाका स्वयं सेवकको प्राविधिक सहयोगमा यसपटक परीक्षण गरिएको भण्डार प्रविधि भने सफल देखिएको छ। सुन्तला पूर्ण रूपमा नपाक्दै सुरक्षित रूपमा टिपेर खाने सोडा र पानीले सफा गरी चिस्यानमा राख्दा करिब 3 महिनासम्म सुरक्षित हुने बताउनुहुन्छ स्याङ्जामा सुन्तला खेती सिकाउँदै आउनुभएका जाइका स्वयंसेवक खावाजिरी नागिसा।
नेपालमा सुन्तला टिप्दा सबै हातले टिप्नुहुन्छ, त्यो हातले टिप्दाखेरि सबै बिग्रिन्छ। त्यसको लागि म सबै खान्छु प्रयोग गरेर आफै टिपिसक्यो, अनि बेकिङ सोडा पानीसँगै मिसाएर सुन्तला धुनेला, अनि पछि सुकाएपछि अब स्विटी बनाएको केही समस्या छैन।
सुन्तला उत्पादनको पकेट क्षेत्र स्याङ्जाका किसानलाई सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत विभिन्न प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ। यसका साथै जाइका लगायतका विभिन्न संस्थाहरूले समेत सुन्तलाको व्यावसायिक उत्पादन र बजारीकरणमा सहयोग गर्दै आएका छन्। यी सबै प्रयासका बावजुद सुन्तला भण्डारणको समस्या समाधान हुन नसकिरहेको अवस्थामा अहिले आफूलाई समेत राम्रो सिकाइ भएको स्याङ्जाका अगुवा सुन्तला कृषक फणी नारायण अर्याल बताउनुहुन्छ।
अब यो कुरा मलाई पनि सिकाइ भएको छ, हुन त अलिअलि चाहिँ के थाहा थियो भन्दा अब त्यो पाकेपछिको सुन्तला नरहने कुरा हो। अहिले चाहिँ नानीले चाहिँ पूर्ण नपाक्दै कि टिपेर राखेको, अस्ति आएर नानीले हेरेको सुन्तला चाहिँ जस्ताको तस्तै रह्यो।
स्याङ्जा शीत भण्डार सहकारीले 2 वर्ष अगाडि परीक्षणका लागि भण्डारण गरेको अधिकांश सुन्तला 1 महिना भन्दा कम अवधिमै कुहिएको थियो। त्यसैले स्याङ्जाको प्राय सबै चिस्यान केन्द्रमा गर्मीयाममा आलु भण्डारण हुने भए पनि हिउँदमा भने खाली नै रहन्छन्। सुन्तलाको उत्पादन प्रत्येक वर्ष बढ्दै गएकोले बजार व्यवस्थापनका लागि भण्डारण प्रविधिको थप अनुसन्धान र सुधार आवश्यक रहेको बताउनुहुन्छ कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख प्रकाश बस्ताकोटी।
उत्पादन यही दरले वृद्धि हुँदै गयो भने आगामी वर्षहरूमा छोटो अवधिमा धेरै सुन्तला बिक्री नहुन सक्छ, त्यसको लागि चाहिँ उपयुक्त तरिकाले कोल्ड स्टोरको प्रबन्ध गर्नुपर्ने हुन्छ। 2 वर्ष अगाडि चाहिँ सुन्तला कैशनको रूपमा केही राखिएको थियो, त्यो कुहिनुको मुख्य कारण भनेको त्यो भित्रको तापक्रम र ह्युमिडिटी मिलाउन नसकेको कारणले गर्दाखेरि हो। त्यसमा अलिकति थोरै अनुसन्धान गरेर टेस्ट परीक्षण गरेर सफल भएपछि मात्र हामीले राख्नुपर्ने हुन्छ।
कार्तिकदेखि माघसम्म नेपालको सुन्तला बजार प्राय स्थानीय उत्पादनले नै धान्ने गरे पनि भण्डारण को राम्रो व्यवस्था नहुँदा किसानले उत्पादनको राम्रो मूल्य लिन सकिरहेका छैनन्। नेपालमा उत्पादित स्वादिलो सुन्तला सुरक्षित रूपमा भण्डारण गर्न सके आयातित सुन्तला निरुत्साहित गर्न समेत सहयोग पुग्ने देखिन्छ। केशव ढुंगाना, रेडियो नेपाल, काठमाडौं।
अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानले म्यानमारमा हालै सम्पन्न चुनावलाई मान्यता नदिने स्पष्ट पारेको छ। सन् 2021 सेनाले सत्ता कब्जा गरेपछि सम्पन्न यो पहिलो चुनाव सेना समर्थित दलले जितेको दावी गरे पनि आसियानले त्यसलाई स्वीकार नगर्ने आसियानले जनाएको छ। यो निर्णय म्यानमारका सैन्य शासकहरूका लागि अन्तर्राष्ट्रिय मान्यता खोज्ने प्रयासमा ठूलो झट्का मानिएको छ। आसियानले म्यानमारमा सेनाले गरेको सत्ता कब्जापछि सैन्य शासनलाई औपचारिक रूपमा मान्यता दिन अस्वीकार गर्दै आएको छ। सत्ता कब्जापछि म्यानमार घातक गृहयुद्ध र गहिरो राजनैतिक संकटमा फँसेको छ। म्यानमारको सेना समर्थित युनियन सोलिडेरिटी एण्ड डेभलपमेन्ट पार्टीले चुनाव जितेको दावी गरेको छ, तर प्रमुख विपक्षी दलहरूलाई बहिष्कार गरिएको र असहमतिको कड़ा दमन गरिएको अवस्थामा भएको मतदान स्वतन्त्र र निष्पक्ष नभएको आलोचकहरूको भनाई छ। संसदका एक चौथाई सीट स्वत सेनाका लागि आरक्षित गरिनुले सैन्य नियन्त्रण सुनिश्चित गरिएको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल उपलब्ध गराउने देशमाथि भन्सार दर बढ़ाउने धम्की दिनुभएको छ। व्हाइट हाउसमा पत्रकारसँगको कुराकानीमा ट्रम्पले क्युबालाई तेल दिने देशहरूमाथि भन्सार दर बढ़ाउने चेतावनी दिनुभएको हो। उहाँले कुन देशलाई कति प्रतिशत भन्सार बढ़ाउने भन्ने केही नखुलाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। क्युबालाई मुख्य गरी भेनेजुएलाले तेल आपूर्ति गर्दै आएको थियो भने रूस र मेक्सिको पनि क्युबाको तेल आपूर्तिकर्ता हो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थ मन्त्रालयले छ महिनाको अवधिमा बेरोजगार फर्सेटमा 6.4% प्रगति गरेको अर्थ मन्त्रालयले जनाएको छ। पुष मसान्तसम्ममा बेरोजगार 8 अर्ब फर्सेट गरेको अर्थ मन्त्रालयले प्रतिवेदनमा उल्लेख गरेको छ। हालसम्म 1.25 अर्ब बेरोजगार रहेकोमा 8 महिनाको अवधिमा अर्थ मन्त्रालयले 8 अर्ब बेरोजगार फर्सेट गरी 1.17 अर्ब बेरोजगार कायम भएको मन्त्रालयको प्रगति प्रतिवेदनमा उल्लेख छ। चालू आर्थिक वर्षका लागि सरकारले 19.64 अर्ब बजेट विनियोजन गरेकोमा पुष मसान्तसम्ममा 9.4 अर्ब 64 करोड़ 43 लाख बजेट खर्च भएको छ। यस अवधिमा चालतर्फ 40.82%, पुँजीगत खर्चतर्फ 11.66% अर्थात 47.54 करोड़ 40 लाख खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। वित्तीय क्षेत्र सुधार रणनीति 2082/87 मन्त्री परिषदबाट स्वीकृति गरेको 5 लाख रूपियाँ भन्दा माथिको नगद कारोबारमा प्रतिबन्ध लगाइएको भारतीय मुद्रा आवत जावत सीमा परिमार्जन निप्से पुनः संरचना समिति गठन पूँजी बजार सुधार प्रतिवेदन कार्यान्वयन सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान बापत 9 अर्ब 80 करोड़ निकासा जस्ता कार्यहरू 6 महिनाको अवधिमा सम्पन्न भएको अर्थ मन्त्रालयले प्रतिवेदनमा उल्लेख गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फलफूल लगायत खाद्यान्नको उत्पादन मूल्य भन्दा बिचौलियाले गर्दा मूल्यमा उतार चढ़ाव हुने गरेको उल्लेख गरेको छ। विभागले गत पुष महिनाको मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक गर्दै विभिन्न 5 वटा कार्यालय मार्फत संकलन गरिएको विवरण सार्वजनिक गरेको हो। आगामी दिनमा मूल्य स्थिरता कायम गर्न सरकारी संस्थानहरूलाई सक्षम बनाउनु पर्ने व्यापारका विकल्पहरू संस्थान सहकारी व्यापारिक सञ्जाल साझेदारी जस्ता पद्धतिको विकास गर्न आवश्यक भएको प्रतिवेदनले ठहर गरेको छ। मूल्य नियन्त्रणका लागि वस्तुको उत्पादनलाई बढ़ाउनु पर्ने वितरणकारी तहहरू कम गर्ने आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउनु पर्ने बिचौलियाले मूल्य वृद्धि गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने विभागले सुझाव दिएको छ। विभागले विराटनगर वीरगंज भैरवा नेपालगंज धनगढ़ी र काठमाडौँ कार्यालय मार्फत खाद्य वस्तु तथा अन्य उपभोग्य सामग्रीको न्यूनतम र अधिकतम मूल्य पत्ता लगाउने उद्देश्यले अध्ययन गरेको थियो। पर्वतको जलजला गाउँपालिका बाँसखर्कका किसानहरूले यस वर्ष सुन्तलाको मूल्य दोब्बर पारेर बिक्री गरेका छन्। अन्यत्रका किसानले सरदर प्रति किलो 70-80 दरले सुन्तला बिक्री गरेर सकिसकेपछि पर्वतको बाँसखर्कका किसानले सुन्तला टिप्न शुरू गरेका छन्। माघ लागेपछि टिप्न थालेको सुन्तला हाल प्रति किलो 160 रूपियाँका दरले गाउँबाटै बिक्री भइरहेको बाँसखर्कका अगुवा किसान जगत बहादुर खत्रीले जानकारी दिनुभयो।
अब खेल समाचार अझै बमबाट।
डायमण्ड स्पोर्ट क्लबले 6 टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनशीपको महिलातर्फको उपाधि जितेको छ। पोखरा रंगशाला स्थित भलिबल कोर्टमा शुक्रबार सम्पन्न महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई 3-0 सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले उपाधि जितेको हो। उपाधिसँगै न्यू डायमण्डले 6,66,666 रूपियाँ प्राप्त गर्यो। फाइनलमा चुकेको पुलिसले 3,66,666 रुपियाँमा चित्त बुझायो। तेस्रो बनेको थाइल्याण्ड क्विन्सले 2,06,666 रुपियाँ पायो। न्यू डायमण्डकी सुमित्रा रेग्मी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनिन्। उनले 26,666 रुपियाँ पाइन्। सर्भर प्रतिमा माली, लिब्रो शान्तिकला तामाङ, सेन्टर प्रगतिनाथ, ब्लकर सुनिता खत्री, स्पाइकर पथैया र प्रशिक्षक कुमार राई विदातर्फ उत्कृष्ट बने। उनीहरूले झनै 11,666 रुपियाँ प्राप्त गरे। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको प्रतियोगितामा पुरूषतर्फ 6 र महिलातर्फ 5 टोलीको सहभागिता थियो। विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफ क्लबले 21 महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि जितेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपा कबड्ड हलमा शुक्रबार सम्पन्न फाइनलमा एपीएफले आर्मीलाई 24-20 को स्कोरमा हरायो। पोखरामा शनिबारबाट शुरू हुने दक्षिण एसियाली फुटबल महासंघ साप U19 च्याम्पियनशीपमा नेपालको कप्तानी सेल्टर मिडफिल्डर सुशीला केसीले गर्ने भएकी छिन्। सन् 2022 बंगलादेशको ढाकामा सम्पन्न साप U15 च्याम्पियनशीपमा नेपाली उपाधि चुम्दा सुशीला प्रमुख खेलाडी थिइन्। त्यसैता उनले 4 प्रतियोगितामा देशको प्रतिनिधित्व गरिन्। भूटान विरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले 1-1 बराबरीमा खेलेको थियो। त्यति बेला नेपालका लागि सुशीलाले नै गोल गरेकी थिइन्। ढाकामा U15 च्याम्पियनशीपमा बंगलादेशलाई 1-1 बराबरीमा रोक्दै नेपाल च्याम्पियन बनेको थियो। त्यति बेला पनि सुशीलाले नै गोल गरेकी थिइन्। मुख्य प्रशिक्षक सुमन श्रेष्ठको नेतृत्वमा नेपालले प्रतियोगिताको पहिलो दिन दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ। खेल दिउँसो 3 बजी हुनेछ। त्यसअघि उद्घाटन खेलमा बंगलादेशले भूटानसँग खेल्ने तालिका छ। दिन बिराएर हुने प्रतियोगितामा नेपालले फेब्रुअरी 2 भूटानको सामना गर्नेछ। त्यसपछि फेब्रुअरी 4 बंगलादेशसँग खेल्नेछ। सिंगल राउन्ड रोबिन लीग पछि अङ्क तालिकाको शीर्ष 2 अटाउने टोलीले फाइनलमा स्थान बनाउनेछन्।
अब मौसम। आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेशको उच्च पहाड़ी तथा हिमाली विभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 21.6 डिग्री सेल्सियस, न्यूनतम 8.6 डिग्री सेल्सियस। काठमाण्डुको अधिकतम 18.8, न्यूनतम 4.8 डिग्री सेल्सियस। पोखराको अधिकतम तापक्रम 21.6, न्यूनतम 8.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 23.7, न्यूनतम 5 डिग्री सेल्सियस। र दिपायलको अधिकतम तापक्रम 25 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5.3 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। शहीद दिवसका अवसरमा आज विभिन्न कार्यक्रमको आयोजना। राष्ट्रपति रामचन्द्र पौडेलले पर्सीदेखि गर्नुहुने जापानको औपचारिक भ्रमण कार्यक्रम परराष्ट्र मन्त्रालयद्वारा सार्वजनिक। गृह मन्त्रालयद्वारा निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकारी अभिवृद्धि गर्ने अवधारणा तयार। अवधारणा अनुसार कार्य गर्न सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार। म्यानमारको निर्वाचनलाई मान्यता नदिने आसियानको घोषणा। र टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनशीपमा डायमण्ड स्पोर्ट्स क्लब महिलातर्फको उपाधि हात पार्न सफल। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।